कार्यक्रम 11:56 नमस्कार। कार्यक्रम 11:56 को 142 अंकमा तपाईलाई स्वागत छ। म मदन पौड्याल। 2072 साल वैशाख 12 गते बिहान 11:56 गएको भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षति र अहिले भइरहेको पुनर्निर्माणका कामको पारदर्शिता र जवाबदेहिता खोज्ने यो कार्यक्रमको उद्देश्य हो। यो कार्यक्रम बिहिबार बेलुकी 5 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत संसारभर सुन्न सकिन्छ। उज्यालो रेडियो नेटवर्कमा राति 10 बजेपछि यसको पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीसँग छन् घर तथा भवन प्रबलीकरणका बारेमा रामेछापमा गरिएको छलफल,
तर्कै भुइँचालोले तपाईँको जम्मै अब सुरसुर चिरा परेको छ, अनि बिचको त्यो झ्यालबाट चाहिँ तपाईँको माथिबाट चर्कीको छ, चुच्चो गाह्रोको चर्कियो झर्यो माथिबाट, त्यही घरमै बसिया छ हामी।
र प्रबलीकरणका विधि प्रक्रिया लाग्ने खर्च लगायतका विषयमा गरिएको कुराकानी।
हाम्रा घरहरूलाई सामान्य खालको टेक्नोलोजी हामीले अफोर्ड गर्न सक्ने, हामीसँग भएको सामान र हाम्रा मान्छेहरूले बनाउन सक्ने टेक्नोलोजी डेभलप गरेर हामीले गर्न सक्छौँ, तर गर्न चाहिँ जरुरी छ।
झण्डै 63,000 घर तथा भवन प्रबलीकरणको सूचीमा छन्। भूकम्प अति प्रभावित 14 जिल्लामा 57,000 र कम प्रभावित 18 जिल्लामा 5,000 बढीको संख्यामा घर तथा भवन प्रबलीकरण गर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ। तर प्रबलीकरणको काम भत्केका घर बनाउने जस्तो गरी अगाडि बढ्न सकेको छैन। थोरै संख्यामा कहीँ कतै मात्रै जोखिम घरको प्रबलीकरण भएको छ। सरकारले प्रबलीकरणका लागि 1,00,000 रूपियाँ अनुदान दिने व्यवस्था गरेको छ। जोखिम घर तथा संरचनाकै कारण थप क्षति नहोस् भनेर प्रबलीकरणको योजना अगाडि सारिएको हो। प्रबलीकरण अर्थात रेक्टोफिटिङका बारेमा छलफल गर्न हाम्रा दोलखा सहकर्मी उषा तामाङ केही समय अघि रामेछापको मन्थली नगरपालिका वडा नम्बर 13 पुग्नु भएको थियो। कार्यक्रमको शुरूमा भूकम्प प्रभावित र प्राविधिक इन्जिनियरसँग गरिएको यो छलफल सुनौ।
रामेछापको मन्थली नगरपालिका वडा नम्बर 13 फुलासीको वडा कार्यालयमा भेला भई पुरानो चर्के मर्केका घरलाई रेट्रोफिट गर्दाको फाइदाका विषयमा छलफल गर्दैछु। छलफलमा 15 भन्दा बढी भूकम्प प्रभावितहरू र इन्जिनियर रणधीन सिंह हामीसँगै हुनुहुन्छ। अब म तपाईँ सहभागीहरूबाटै कुराकानीको शुरूआत गर्छु। तपाईँहरू मध्ये कतिजनाको घर चाहिँ चर्के मर्केको वा ढल्केको छ? हात उठाइदिनुहोस् न। तपाईँको नाम चाहिँ?
मेरो नाम रुकुमाया कार्की। घर चारैतिर चर्केको छ, त्यही चर्केकामा बसिछौ, लडेको छैन।
तपाईँको घर चाहिँ कस्तो खालको थियो, कहाँ कहाँ भत्केको?
मेरो घर चुच्चे गाह्रो अलिकति भत्किन्छ, अनि चारतिर चर्केको छ, अनि माजान झ्यालनेर चर्किन्छ, कोठानेर चर्किन्छ, त्यो दुइटा कोठा घरमा अलिक बस्न समस्या छ, अनि त्यसैमा कौसी छ बाहिर बुढी मान्छेलाई भित्र बस्न, अलि दुई कोठा घरमा भित्र बस्दा आत्तेस लाग्छ, टालेका छौँ कमेराले खाँदैका छौँ चर्केका ठाउँमा।
त्यो घरको माया लाग्छ जे भए पनि?
दुःखले बनाइयो, कति ढुङ्गा बोक्या मै बुढीले, छोराहरू सानो थिए, अनि दुःखले बनायौँ बोक्यौँ, पुसाका ठन्नीमा पानी नभएर राति हुँदो हिँड्यौँ दुई बुढा बुढी, अनि मजाले ती रातभरि बोक्ने दिउँसो भात खाजालाई आफ्नो राति जुनमा बोकेका ढुङ्गा, अनि उज्यालो भएछ त मान्छे आएपछि काममा दुईजना मात्रै, काँचो कोदा रोटी हाल्दा दिँदै यस्तै देऊ माइल दिदी भन्थे, म माइल दिउँ अनि यस्तै देऊ खान्छौँ भन्थे, आरो लाउने नि काँचो रोटी नि खान्थे, च्याख्लाको भात दिए नि खान्थे, अहिले त चाउमिनको खाजा दिँदा नि रुच्दैन खाँदैन, अनि फेरि काम गर्न नि हजार चाहिन्छ भन्छन्, मिठो दिँदा नि मान्छे पाइँदैन, अनि त्यो घर के गरी सौ हुन्छ त?
म तपाईँको जिज्ञासा इन्जिनियर रणधीन कुमार सिंहबाट लिन चाहन्छु।
उहाँको कुरा सुनिसकेपछि त्यो घरलाई चाहिँ होइन प्रबलीकरण गर्न मिल्छ जस्तो लाग्यो मलाई, होइन? अब उहाँले भन्नुभयो चुलीको गाह्रो पनि चिरा परेको छ, त्यसपछि भित्ताहरू पनि भत्किया छ, अब तिनीहरूलाई अब प्रबलीकरण गर्नुपर्छ हामीले, अब त्यसको महत्व हुन्छ होइन। प्रबलीकरण भनेको चाहिँ त्यसको परिभाषा म दिन चाहन्छु होइन। रेट्रो फिटिङको परिभाषा के हो भन्दाखेरि, जस्तै नयाँ बनेको घरलाई पनि यदि भूकम्पको मापदण्ड अनुसार बनाएको छैन भने त्यसलाई पनि गर्न मिल्यो, र पुराना बनेका संरचनालाई भविष्यमा आउने भूकम्पको खतराबाट बचाउन जुन आधुनिक तरिकाले प्राविधिकको सहायताले त्यसको शक्ति बढाउने काम गरिन्छ, त्यसलाई प्रबलीकरण गरिन्छ। र साधारणतया कस्तो बेलामा प्रबलीकरण गर्ने अथवा नगर्ने, जस्तै अब प्लास्टर मात्रै उकेको छ भने नगर्दा पनि भयो होइन,
पिलरवाला घरको कुरा गर्नुभयो,
पिलरवाला घरको अनि ढुङ्गा र माटोको घरमा जस्तै भत्किएको छ भने त्यसलाई अब आधारभूत चिजहरूले त्यसलाई अब ज्याकेटिङ गर्न पनि मिल्छ।
जस्तै रुकुमाया कार्कीले चाहिँ आफ्नो कुरा राखिसक्नु पनि भएको छ होइन, उहाँले चाहिँ त्यो घरलाई चाहिँ भत्काउँदिन माया, त्यस्तो अब धेरै दुःखको कुरा पनि सुनिसक्नु भएको छ। अब उहाँले चाहिँ त्यो घर प्रबलीकरण गर्नको लागि चाहिँ कस्तो खालको उपाय अपनाउनु भयो भने काम सुरु हुन्छ?
उहाँले त अब सर्वप्रथम अब प्राविधिकसँग सम्पर्क गरेर उहाँले अब रेट्रोफिटिङ कसरी गर्ने, त्यसको लागि के सामग्रीहरू चाहिन्छ, अनि अब नयाँ घर बनाउनु पर्यो भने त पैसा धेरै नै लाग्छ, र त्यसको नयाँ घरको जुन लागतको 20-30% लागतमा प्रबलीकरण हुनसक्छ, र उहाँको प्राविधिकको जे होस् सहायता लिनु पर्यो उहाँले।
हामीले त्यो कुरा सुनिसके पछाडि अब म फेरि तपाईँहरूकै कुराकानी सुन्छु। तपाईँहरू मध्येमा चाहिँ उहाँको जस्तै समस्या अथवा त्योभन्दा अलिकति फरक कसको छ? तपाईँले अघि हात उठाउनु भएको थियो है, हुन्छ सुनौ न।
मेरो नाम उदय बहादुर खत्री हो। घर त अब 2-3 पुस्ता अगाडि अब हामीले बनाएको होइन, हाम्रो बाजेहरूले बनाएको हो। त्यो घर चाहिँ 71-72 भुइँचालोले अब तपाईँको जम्मै अब सुरसुरमा चिरा परेको छ, अनि बिचको त्यो झ्यालबाट चाहिँ तपाईँको माथिबाट चर्किएको छ, चुच्चियो गाह्रोको चर्कियो झर्यो माथिबाट, त्यही घरमै बसिया छ हामी। अब चारैतिर कौशी हालेर मन्दिर जस्तो बनाएको घर झिरिपे भत्किया छ।
के कस्तो मर्मत गर्नु भएको छ? थोरै केही त टालटुल भन्नुभयो होइन,
माटो त्यो फुटेको चिरा परेको ठाउँमा त्यसमा चाहिँ माटो खाँदेर हालौँ त्यस्तै गरेर बसेको छ।
त्यो घरलाई भत्काउन चाहनुहुन्छ, मर्मत गर्न चाहनुहुन्छ?
के भत्काउनु हजुर, अब त्यो कसरी हुन्छ, बलियो बनाउनु पाएछ अब त्यसैमा गुजेर चलाउनु।
धन्यवाद, म तपाईँको प्रश्नको जवाब फेरि इन्जिनियर साहबबाटै लिन चाहन्छु है।
जस उहाँले आफैले टाल्नुभयो भन्नुभयो होइन, जो केही गरी उहाँले पहिला नै त्यो कार्य कसरी गर्ने के कसो सल्लाह प्राविधिकहरूसँग लिनुभएर गर्दाखेरि राम्रो हुन्थ्यो होला।
जस्तो कि यहाँ धेरैजनाले चाहिँ त्यसरी त्यो फाटेको घरमा चाहिँ कमेरोहरू टालेर, अघि रुकुमा कार्के आफैले पनि भन्नुभयो होइन, त्यसमा चाहिँ पालहरू जुन छ त्यसमा चाहिँ कमेरोहरूले टालेर बसिराख्नु भएको छ, उहाँहरूले गर्नुभएको त्यो खालको मर्मत र रेट्रोफिट बारे फरक चाहिँ के छ?
रेट्रोफिट र त्यसमा त्यो चाहिँ अलिक मर्मतमा पर्यो होइन, त्यसलाई मर्मत भन्न सकिन्छ। रेट्रोफिट भनेको त्यसलाई चाहिँ पुनः शक्ति प्रदान गर्ने के, त्यो उहाँहरूले साधारण चिरा मात्रै टाल्ने काम गर्नुभयो, त्यो पुरै गाह्रो, त्यसपछि त्यहाँको पिलरहरू हाल्ने काम त्यहाँ केही पनि गरिएन, ज्याकेटिङ गर्नु पर्थ्यो, त्यो ढुङ्गा बाँध्ने ग्याबियन तार हुन्छ नि त्यसले त्यसको प्रयोग पनि गर्नु भएन, त्यो गर्दाखेरि बलियो हुने थियो भने मेरो।
यसैमा फेरि पनि छलफल गर्ने नै छौँ, अब तपाईँको कुरा सुन्छु ल। तपाईँको नाम चाहिँ?
मेरो नाम राजकुमार भुजेल हो। मेरो जिज्ञासा चाहिँ इन्जिनियर साहबलाई छ, प्रबलीकरण भनेको चाहिँ के हो, छर्लङ्ग पारेर राम्रोसँग बुझाइदिनु होला, अनि यो गर्नु किन आवश्यकता छ? प्रबलीकरण गर्दाखेरि चाहिँ अब यो भूकम्प प्रतिरोधात्मक अहिले जुन घरहरू बनिरहेका छन् यो जस्तै बलियो हुन्छ या हुँदैन, यदि हुन्छन् भने यसका आधारहरू के छन्, प्रष्ट पारिदिनुको लागि इन्जिनियर साहबलाई अनुरोध गर्न चाहे।
प्रबलीकरणको परिभाषा चाहिँ भविष्यमा भूकम्पको खतराबाट बचाउन घरलाई जुन नयाँ शक्ति प्रदान गरिन्छ त्यसको मर्मतद्वारा केही नयाँ चिजहरू थपेर सामग्रीहरू थपेर त्यसलाई प्रबलीकरण भनिन्छ। कस्तो बेलामा प्रबलीकरण गर्ने, कस्तो बेलामा नगर्ने, साधारण चिरा परेको र प्लास्टर मात्रै उकेको छ भने साधारण मर्मत गर्दा पनि भयो, तर अब भित्ता गाह्रो चाहिँ भत्किएको छ अथवा चिरा परेको छ, झ्यालको छेउछाउ ठुलै चिरा परेको छ, बिम भयो, पिलर तिनीहरू क्र्याक भएको छ होइन भने त्यसमा चाहिँ हामीले प्रबलीकरण नै गर्नुपर्छ। अब प्रबलीकरण गर्न के कस्ता कुरामा ध्यान दिनु पर्छ भन्दाखेरि, अब पहिला त्यसको लागि हामीलाई सामग्रीहरू चाहियो, जस्तै जस्ता चाहियो, त्यो जिआई वायर भनिन्छ, त्यो ज्याकेटिङ गर्न जुन गाह्रोलाई भित्र र बाहिरबाट अङ्कुश गरेर जुन थेग्नलाई चाहिन्छ ग्याबियन वायर, त्यसपछि सिमेन्ट चाहियो, बालुवा चाहिन्छ, डन्डी चाहिन्छ र काठ र बाँस पनि चाहिन्छ त्यति कुराको उपाय गरिसकेपछि अब सुरु कसरी गर्ने भन्दाखेरि अब सबभन्दा पहिला आफ्नो काम गर्दाखेरि प्राविधिकको सहयोग लिने तालिम प्राप्त डकर्मीहरूको सहयोग लिने र आफ्नो सुरक्षालाई ध्यान दिने बढी नहदारिने र सबै काम एकैचोटि नगर्ने जस्तै अब एकैचोटि जग खन्ने काम भित्ता भत्काउने काम माथि चुली भत्काउने काम एकैचोटि नगर्ने एउटा सिक्वेन्समा पालै पिलो गर्ने अब जस्तै अब त्यति धेरै भत्किएको छैन भने त्यसलाई ज्याकेटिङ गर्ने ज्याकेटिङ भनेको के हो भन्दाखेरि भित्र र बाहिर त्यो तारले एउटा ज्याकेट जस्तै बुँदेर धागो जस्तै भित्र र बाहिर गरेर त्यसलाई कस्नुपर्छ अङ्कुशले बेरेर र त्यसलाई कसिसकेपछि हामीले त्यसलाई कङ्क्रिटिङ गर्नुपर्छ त्यसलाई 3 इन्च 4 इन्च दुवैतिरबाट कङ्क्रिटिङ गर्नुपर्छ र त्यसपछि त्यसलाई पानीले भिजाउने क्युरिङ भनिन्छ त्यसलाई त्यसले अब त्यसलाई शक्ति प्रदान गर्छ
रेट्रोफिट गरेको घर नै बलियो हुन्छ भन्ने आधार चाहिँ के हो नयाँ घर जत्तिकै त्यो के बलियो हुन्छ त त्यसो भए आधार चाहिँ के त भन्नुभएको छ छोटो जवाब चाहन्छु
नयाँ घर जत्तिकै त्यसबाट पनि शक्ति आउन सक्छ किन भन्दाखेरि अब हामीले त्यसमा डन्डी पनि थप्छौ आकार पनि मिलाउँछौ पहिला र नयाँलाई दुवैको समीकरण मिश्रण गरेर त्यो बनाइएको त्यसैले त्यसमा पुरानो पनि पुरानो बल पनि रहिराख्ने भयो र नयाँ जुन हामीले नयाँमा गरेका हुन्छौँ जुन कार्य प्रबलीकरण त्यो दुईटा मिलेर सबलीकरण हुन्छ र त्यो नयाँ जस्तै हुन्छ
हस् धन्यवाद आज चाहिँ म रामेछापको मन्थली नगरपालिका वडा नम्बर 13 फुलासीको वडा कार्यालयमा भेला भई पुरानो चर्के मर्केका घरलाई रेट्रोफिट गर्दाको फाइदाको विषयमा छलफल गर्दैछु छलफलमा हुनुहुन्छ 15 जना भन्दा बढी भूकम्प प्रभावित र इन्जिनियर रणधीर कुमार सिंह अब म तपाईँहरूकै कुरा सुन्छु ल तपाईँको नाम चाहिँ के हो
मिश्री नेपाली
अनि तपाईँको घरलाई चाहिँ कतिको क्षति गरेको
चर्केको छ अनि सबै पुछारदेखिको सबै चर्केको छ भत्केको गामलाङगुङ भत्केको चाहिँ छैन चर्केको वरिपरि चर्केको छ
तपाईँले त्यसरी चर्केको घरलाई के गर्नुभयो
हामी ती म ती बस्छु
अब त्यो घरलाई बलियो बनाउने कि नबनाउने त
बनाउनु पर्छ
उहाँले आफ्नै प्रयासमा गर्नुभएको यो मर्मत चाहिँ कतिको स्तरीयता छ त
त्यो टालटुल मात्रै गरेर चाहिँ त्यसमा सुरक्षित हुने भएन जस्तो मलाई लाग्यो उहाँले बाहिरबाट थप चाहिँ केही गर्नु भएन त्यही पाल टाल्ने काम मात्रै गर्नुभयो कमसेकम बाहिरबाट त्यो काठको प्रयोग गरेर ब्यान्डेज हालिदिँदा पनि हुन्थ्यो जस्तो लाग्थ्यो लाग्छ
जस्तै तपाईँ अघि रेट्रोफिटको विषयमा त धेरै कुरा बताइसक्नु भएको छ रेट्रोफिट चाहिँ कसले गर्ने हो खासमा
त्यो रेट्रोफिटको लागि अब यस्तो हुन्छ हामीले तालिम दिएका हुन्छौँ त्यो डकर्मीहरूलाई डकर्मीहरू पनि हुन्छन् तालिम प्राप्त भएको त्यो एरियामा
भनेपछि जुन चाहिँ पहिलाको सुरुको डकर्मी त्यस पछाडि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी तालिम लिएको डकर्मी अनि अझ रेट्रोफिटसँग तालिम लिएको डकर्मी
त्यो शहरी विकास मन्त्रालयबाट होइन त्यो तालिम नै दिन्छ क्या त्यो डकर्मीहरूलाई शहरको डकर्मीलाई छुट्टै र ग्रामीण एरियाको डकर्मीलाई छुट्टै तालिम दिन्छ क्या त्यो इन्जिनियर सब इन्जिनियर एसिस्टेन्ट सब इन्जिनियर र डकर्मी सबैलाई तालिम दिन्छ एकले अर्कालाई यदि डकर्मी एभाइलेबल हुनुहुन्न भने प्राविधिकसँग सहायता लिँदा पनि हुन्छ
यो ओडामा चाहिँ रेट्रोफिटसँग सम्बन्धित तालिम लिएको डकर्मी हुनुहुन्छ त
हुनुहुन्छ यो यो नगरपालिका यो वडामा पनि हुनुहुन्छ
हजुर म तपाईँको कुरा सुन्छु नि त है तपाईँको नाम चाहिँ के हो
बेली नेपाली हो
तपाईँको घरलाई चाहिँ कतिको क्षति गरेको
मेरो घरलाई त अब भन्नुहुन्छ चर्केको ठाउँमा चर्केको छ भत्केको ठाउँमा भत्केको छ मैले त टालिप गर्ने केही गरा छैन कटेस्टको बास छ पकाइ हानी त त्यही नै गर्ने गरा छ
विशेष गरेर रेट्रोफिटको फाइदाको विषयमा यति जेलसम्म कुराकानी गर्यौं अब सरस्वती बुदागत रूपमा भन्ने हो भनेदेखि चाहिँ के भन्न सकिन्छ रेट्रोफिट गर्दाको फाइदाहरूको बारेमा चाहिँ
फाइदा भन्दै जाँदाखेरि त्यही हो लगानी चाहिँ यसमा कम लाग्छ नयाँ घर बनाउनु र यसमा चाहिँ एक तिहाई कम लाग्ने भयो रेट्रोफिट गर्दाखेरि त्यसपछि समय कम समयमै यो निर्माण गर्न सकिने हुन्छ अब जस्तै नयाँ घर बनाउँदाखेरि 6 महिना लाग्यो भने यसलाई चाहिँ त्यस 2 महिनासम्म बनाउन मिल्ने भयो त्यसपछि अब पुरानै शैलीमा निर्माण गरे हुन्छ आफ्नै पुर्खाहरूले निर्माण गरेको घरलाई कम कामदारले पनि प्रबलीकरण हुन सक्छ कोठाहरूको पनि आकार पर्याप्त हुने भयो घरको जो जुन पुरानो पाठहरू हुन्छन् जस्तै जग गारो बिम पिलर तिनीहरूलाई चाहिँ एउटा नयाँ शक्ति प्रदान गरेर अझै धेरै टिकाउ बनाउन सकियो धेरै दिनसम्म टिक्न सकिन्छ
मेरो नाम दीपक भूषाल फ्लासी वडा नम्बर 13 माटोले जो ढुङ्गोले बनेको घर पुरानो अवस्थामा बनेको घरहरू हुन् मलाई चाहिँ विश्वास लाग्दैन कि बलियो छ भन्ने भाषामा
प्रश्नको जवाब लिन चाहन्छु।
ढुङ्गा कस्तो प्रयोग गरिएको छ र त्यो समय अनुसार ढुङ्गाको शक्ति कम हुँदै जान्छ क्या, अब ढुङ्गा कस्तो हो, माटोको पनि अब सिमेन्ट जस्तो हुँदैन माटोको पकड, अब अहिले त्यो धेरै समय पनि भइसक्यो र त्यसको स्ट्रेन्थ शक्ति पनि कम भइसकेको छ, अब त्यसैमाथि अब गर्न खोज्यो भने चाहिँ गर्न मिल्छ होइन, तर अलि परिश्रम गर्नुपर्ने हुन्छ, त्यहाँ केही सामग्रीहरू जुटाउनु पर्ने हुन्छ, तर गर्न चाहिँ प्रबलीकरण त्यस्तो घरलाई पनि गर्न मिल्छ।
तपाईँको नाम चाहिँ?
कुमार रुजेल, मन्थलीतिर। अनि त्यो जाली लगाउने भन्नुभएको थियो होइन, गाह्रोको दुवैतिर लगाइन्छ कि कता कसरी, अनि त्यो तारले बाँध्ने भन्ने कुरा गर्नुभएको थियो, त्यो मैले बुझिनँ।
जुन अघि तपाईँले ज्याकेटिङको कुरा गर्नुभएको थियो, जाली ओरपर लगाएर बिचबाट गर्ने भन्ने कुरा उहाँले बुझ्नु भयो।
पहिला चाहिँ अब जाली भित्र र बाहिर दुवैबाट लगाउँदा राम्रो, दुवैबाट लगाउने र जग मुनि जुन हामी जग हुन्छ नि त्यहाँसम्म खन्नुपर्छ क्या, अनि ज्याकेट लगाइसकेपछि त्यहाँ तपाईँको 30-30 सेन्टिमिटरको फरकमा त्यहाँ बल बनाउने अनि दुवैले कस्नुपर्छ क्या, बाहिर र भित्रलाई कसेर अनि मात्रै फर्मा लगाएर त्यसलाई ढलान गर्ने हो क्या।
अब कसैलाई केही छ?
डकर्मीहरूलाई तालिम पनि दियो भन्नुभयो होइन, अनि त्यो घरहरू मैले यता देखेँ भन्नुभएको छ, त्यस्तो घर त हामीले देखेन अहिलेसम्म, कहाँ देख्नुभयो र कहिले?
उहाँको प्रश्नको जवाब हाम्रो असिस्टेन्ट सब इन्जिनियरले दिनुहुन्छ।
मेरो नाम केदार प्रसाद चौलग है। रेक्टिफिट गरेको घर चाहिँ यो फुलसी गाविसको माथि 6 नम्बर निमदोर्जी तामाङ र तल गोपीलाल लामाको यही 6 नम्बर यो धारे खोला उतापट्टि तपाईँले देख्न सक्नुहुन्छ। त्यो जस्ताले बारेको पाटमा चाहिँ जुन माथिको एउटा सुरको माथिल्लो पाटबाट अर्को सुरको तलको पाटसम्म छड्के काठ दिनुपर्छ क्या, यस्तो एक्स आकारको चाहिँ दिनुपर्छ सुरसुरमा, त्यो गरेपछि माथिको पनि सुर छिट्ने हुन्छ।
यो थियो घर तथा भवनको प्रबलीकरणका विषयमा दोलखा सहकर्मी उषा तामाङले रामेछापको मन्थली नगरपालिका 13 पुगेर गर्नुभएको छलफल। तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 11:56 सुनिरहनु भएको छ। अब लागौं प्रबलीकरणका विधि, प्रक्रिया र लाग्ने खर्चबारे गरिएको कुराकानीतर्फ। झण्डै 63,000 प्रबलीकरण लाभग्राही मध्ये 19,316 जनाले अनुदान सम्झौता गरेका छन्। तीमध्ये 18,377 जनाले पहिलो किस्ता 50,000 रूपियाँ लिएका छन्। प्रबलीकरण लाभग्राहीले पुनर्निर्माण प्राधिकरणबाट 2 किस्तामा 1,00,000 रूपियाँ अनुदान पाउँछन्। प्रबलीकरण अर्थात रेक्टोफिटिङ गरी घर तथा संरचनालाई बलियो बनाउन सकिने भए पनि ज्ञानको अभाव, दक्ष प्राविधिक नहुनु जस्ता कारणले काम हुन सकेको छैन। रेक्टोफिटिङका विधि र प्रक्रियाबारे मैले पुलचोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डाक्टर हरिदर्शन श्रेष्ठलाई सोधेको छु।
रेट्रोफिटिङ भनेको चाहिँ जस्तो हामीले सामान्यत 3 खालको घर भन्छौँ, एउटा ढुङ्गा माटो अथवा नपोलेको इँटा माटोको घर भयो, अर्को चाहिँ ढुङ्गा सिमेन्ट अथवा पोलेको इँटा सिमेन्टको घर भयो होइन, अर्को चाहिँ यो पिलर र बिम कङ्क्रिटको कङ्क्रिट स्टिलको घर भयो, यो 3 खालको घर छ। अब यो 3 खालको घरको यो रेट्रोफिटिङ भनेको त्यो फरक हुन्छ, फेरि त्यसको चाहिँ विधिदेखि लिएर त्यो क्षमता वृद्धि गर्नेदेखि लिएर सामान म्याटेरियल निर्माण सामग्री पनि फरक हुन्छ होइन, त्यसलाई काम गर्ने स्पेसलाइजेसन पनि फरक हुन्छ। जमिन हल्लिँदाखेरि पुरै घर हल्लिने भनेपछि त्यसको बिम कोलमहरू नबाचिने भयो, एउटा त्यो भन्छौँ हामीले बेस आइसोलेसन भन्छौँ, भने पुरा संरचनालाई नै त्यो लोडसँग डिस्कनेक्ट गरिदिने त्यो एउटा भन्छौँ। अर्को चाहिँ हाम्रो के भन्छ त भन्दाखेरि ज्याकेटिङ भन्छौँ। ज्याकेटिङ हामीले यतापट्टि कङ्क्रिट र स्टिलको घर पिलर र बिम भएको घरको कुरा गऱ्यौँ भने हामीले के गर्छौँ त भन्दाखेरि सपोज अहिले चाहिँ काठमाडौँको भनौँ न अधिकांश घरहरू हामीले 10-15 वर्ष अगाडि बनाएका घरहरू सबै 9x9 इन्चका पिलर छन्, त्यसमा 4 डन्डी राखेका छन्, भन्दा अब भूकम्प देख्यौँ यसपालि, अब आउने भूकम्प पनि हामीले थाहा छ भनेपछि अब त्यो 9x9 इन्चको 4 डन्डी राखेको पिलरले त धान्दैन भनेपछि अब सपोज भनौँ अब सानसाना घर छ भने 12x/12 इन्ची कम्तीमा चाहिन्छ भनिसक्यो, 6 डन्डी कम्तीमा चाहिन्छ भनिसक्यो होइन, अहिले हाम्रो भवन संहिताले अथवा राष्ट्रले त्यसो भनिसक्यो भनेपछि त्यसलाई हामीले चाहिँ अब 12x12 इन्ची बनाउनु पर्यो अबको क्षमता वृद्धिमा, अथवा 18x18 इन्ची बनाउनु पर्यो भने पुरानो 9x9 इन्चीको पिलरलाई नै नभत्काइकन त्यसैको बाहिरबाट फेरि त्यो चाहिँ हामीले कङ्क्रिट डन्डीहरू राखेर कङ्क्रिट ढलान गरिदियो भने त्यसले लुगा लगाए जस्तो पनि, त्यस कारण त्यसलाई ज्याकेटिङ भनिन्छ,
कभर जस्तो
होइन, त्यसको चारैतिर फेरि हामीले साइज बढाउँछौँ। अब यतातिर ढुङ्गाको र अथवा इँटाको गाह्रोको कुरा गर्ने हो भने ज्याकेटिङ भने के हो त भन्दाखेरि इँटाको गाह्रो सपोज भनौँ न 18 इन्चीको हुन्छ ढुङ्गाको बे, अब उसको बे 9 इन्चीको छ इँटाको बे भने अब त्यो इँटा र जुन मसला हुन्छ त्यो चाहिँ हल्लिँदाखेरि छुटिन्छ अनि त्यो छुटिने भएकोले भत्किने हो होइन, त्यो भएकोले त्यसलाई छुटिनु दिनु भएन। अर्को चाहिँ एउटा गाह्रो र अर्को गाह्रोको जुन जोइन्ट हुन्छ त्यो पनि छुटिएर चाहिँ अनि घर लड्ने हो, अब त्यसलाई पनि छुटिनु भएन। त्यस कारण हामीले के त भन्दाखेरि गाह्रोको दुवैतिर जाली बनाएर हामीले राख्छौँ, बाहिरको जाली र भित्रको जालीलाई ठाउँ ठाउँबाट हामीले सिउँछौँ फेरि त्यो जालीलाई। बनाएको मतलब तपाईँलाई चामललाई बोराभित्र राखे जस्तो, बोराभित्र चामल राख्नु बेसरी कस्नुभयो भने त त्यो चामल पोखिँदैन नि त, उछिलिँदैन नि त, त्यो एउटा आफ्नो सेपमा त्यो बस्छ हो, त्यसरी नै त्यसलाई ज्याकेटिङ भन्छौँ होइन। अर्को एउटा चाहिँ अब यो चाहिँ सबभन्दा सजिलो र सबभन्दा प्रचलित यो ज्याकेटिङ भन्ने र अर्को चाहिँ के त भन्दाखेरि अब जुन ढुङ्गा माटोको र इँटाको गाह्रोको बनाएको घर हुन्छ नि हाम्रो पुरानो घरहरू भनौँ न यो पिलर नभएको घरहरू, त्यसको चाहिँ समस्या अर्को के हुन्छ त भन्दाखेरि एउटा वाल र अर्को वाल हुन्छ नि, एउटा पर्खाल लामो भयो अर्को फेरि चौडाइमा पर्खाल चाहियो, त्यो बीचमा चाहिँ कुना हुन्छ। अब यसपालिको धेरै घरहरू तपाईँले देख्नुभयो भने कुना फाटिएर पनि भत्किएका छन् होइन, हो त्यो भएकोले हामीले यो ब्यान्ड अघि तपाईँले भन्नुभयो नि ब्यान्डेज भन्छ ब्यान्ड भन्छ होइन, त्यो ब्यान्ड चाहिँ हामीले भर्टिकल भन्छौँ होरिजेन्टल भन्छौँ तेस्रो र ठाडो। अब अर्को चाहिँ तपाईँको ब्रेसिङ भन्छौँ हामीले होइन, नयाँ संरचना बनाउने, जस्तो गाह्रो चाहिँ छ गाह्रो जति लामो भयो त्यति कमजोर हुन्छ, त्यस कारणले बीचमा त्यो गाह्रोलाई अडाउने गाह्रोहरू हामीले बनाइदियौँ भने पनि त्यो के हुने भयो त बलियो हुने भयो। अब अर्को चाहिँ के त भन्दाखेरि रेट्रोफिटिङ भन्दाखेरि फेरि हामीले यो बढाउने कुरा मात्रै गरिरहेछौँ, थप्ने कुरा मात्रै गरिरहेछौँ, तर नथपिकन घटाएर पनि हुन्छ। जस्तो तपाईँको अब डेढ तलाको घर छ, डेढ तलाको तल ठुलो छ माथि चाहिँ दुईवटा कोठा मात्रै छ भने त्यस्तो खालको घर चाहिँ भूकम्पको बेलामा रिस्क हुन्छ, त्यसलाई के गर्नु पर्यो त भन्दा कि माथिको दुईवटा हटाउनु पर्यो कि दुईवटा थपेर चारवटा बनाउनु पर्यो, भने सलाईको बट्टा जस्तै बनाउनु पर्यो। त्यो भएकोले अब विधि चाहिँ फरक फरक छन् र फरक फरक घरको प्रकार ठाउँ अनुसार फरक फरक अध्ययन गरी फरक फरक खालको सोल्युसनहरू हुन्छ।
हामीसँग प्राध्यापक डाक्टर हरिदर्शन श्रेष्ठ हुनुहुन्छ, हामीले प्रबलीकरण रेक्टोफिटिङकै विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। ब्यान्डेज ज्याकेटिङ बिम ज्याकेटिङ लगायतका विधिका विषयमा कुरा गर्यौं भने भूकम्प पछाडि नेपालमा चाहिँ 61,891 घर रेक्टोफिटिङ गर्नुपर्ने भनेर सरकारले अहिले सूचीमा राखेको छ, भनेपछि नेपालमा प्रबलीकरणको अवस्था चाहिँ के हो त?
होइन अब हेर्नुहोस्, अहिले त तपाईँले जुन भन्नु कति 61,000 भन्नुभयो होइन, यो त अहिलेको भूकम्पले पुरा नभत्काएर अलिअलि मात्र ड्यामेज गरेर ठडेको घर हो। अब मैले चाहिँ के भनिरहेको छु भने हेर्नुहोस्, नेपालमा 2011 सेन्ससले निकालेको डाटा हो, 55,00,000 घर थियो, त्यसमा 8,00,000 घर जति यसपालिको 15 भूकम्पले भत्का, भनेपछि हामीसँग 47,00,000 घर चाहिँ बाँकी छन्। ती 47,00,000 घर चाहिँ बलियो भएर उभिरहेको होइन, भूकम्प नगएको ठाउँको उभिरहेछ अथवा भूकम्पले क्षति नगरेर त्यो उभिएको हो,
भनेको 32 जिल्ला बाहेकको घर पनि जोडिनु पर्छ।
32 जिल्लाकै घर पनि, यो त खालि भूकम्पले असर पारेको मात्र कुरा गरिरहेछौँ, भूकम्पले असर नपारेको त कुरा गरिरहेको छैन नि त हामीले। यसपालिको भूकम्पले पो असर पारेन, तर अब आउन सक्ने भूकम्प जुन म्याग्निच्युडको भनेका छौँ हामीले, जसरी हल्लाउँछ भनेका छौँ, त्यसले त यसलाई के भन्छ बचाउँछ भने त छैन होइन। त्यो भएकोले हाम्रोमा यो प्रबलीकरण गर्नुपर्ने चाहिँ दायित्व छ स्टेटको,
भनेपछि हरेक घरभित्रको जो बसिरहेका छौँ असुरक्षित छौँ
होइन। अब त्यसरी ठ्याक्कै भन्दा चाहिँ फेरि तपाईँको मान्छेलाई यो के भन्छ त्रास जाने जस्तो हुन्छ। अघि मैले भने जस्तो हाम्रा घरहरू चाहिँ धेरै ठुला नभएकाले होइन, मिलेका भएकोले होइन, भूकम्पमा हामीले भूकम्पको डिजाइन भन्छौँ नि हामीले दुई खालको गर्छौँ, एउटा चाहिँ स्ट्रक्चरल पलियो बनाउने, अर्को चाहिँ कन्फिगुरेसन सिम्पल रेक्ट्याङ्गुलर धेरै स्प्यान नभएको होइन, धेरै हाइट नभएको घरहरू होइन, दुइटैको उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यस कारणले हाम्रो चाहिँ यो आर्किटेक्चरल हिसाबले त्यसको संरचनाको हिसाबले चाहिँ धेरै चिज चाहिँ भवन संहितालाई मिल्ने खालको भएकोले अब त्यो नहुन पनि सक्छ, तर इन्जिनियरिङ हिसाबले गर्दाखेरि चाहिँ के त भन्दाखेरि हाम्रा घरहरूलाई सामान्य खालको टेक्नोलोजी हामीले अफोर्ड गर्न सक्ने, हामीसँग भएको सामान र हाम्रा मान्छेहरूले बनाउन सक्ने टेक्नोलोजी डेभलप गरेर हामीले गर्न सक्छौँ, तर गर्न चाहिँ जरुरी छ। जस्तो भनौँ, यसपालि 14 जिल्लामा जहाँ भूकम्प गयो अधिकांश ढुङ्गा माटाका घरहरू त भत्के, भनेपछि यो 14 जिल्ला भन्नुहोस् अथवा 32 जिल्ला भन्नुहोस् त्योभन्दा बाहिरका अधिकांश गाउँघरका घरहरू सबै ढुङ्गा माटाका हुन्। त्यहाँ त भूकम्प नगएर न नभत्क्या हो नि, भनेपछि अब पश्चिममा भूकम्प जान्छ भन्दैछ, भनेपछि त्यो भत्किने सम्भावना त छ नि त, भनेपछि त्यसलाई अब प्रबलीकरण गर्नु पर्यो नि। भूकम्पको कुरोले क्षति गरेको ठाउँमा मात्रै होइन, हामीले अरू ठाउँमा पनि त्यही समस्या छ, तर भूकम्प गएको ठाउँबाट हामीलाई त्यो प्रविधि निकाल्न चाहिँ यसले सजिलो गरिदिन सक्छ। किन भन्दा यहाँको लागि चाहिँ आयोजना पैसा छ नि त, होइन, यो पैसाले त्यो प्रविधि निकालेर यहाँ गरेर अनि उता पनि गर्न सकिन्छ। र अर्को एउटा चिज चाहिँ के त भन्दाखेरि, यसपालिको भूकम्पले मैले सरसर्ती हेर्दाखेरि जस्तो 8,00,000 जति घर भत्क्यो, झन्डै 9,000 मान्छे मरे, त्यो भएकोले हाम्रा घरका संरचनाहरू चाहिँ त्यस्तो खालको हो जस्तो लाग्छ। मैले अब ठ्याक्कै त्यसलाई एनालाइसिस गरेको छैन कि मान्छे मार्ने सम्भावना चाहिँ कम रहेछ। हामीले 90 भूकम्पबाट हेऱ्यौँ भने पनि 2011 भूकम्प हेऱ्यौँ भने पनि हाम्रा क्षति घर क्षतिको हिसाबले मान्छेको जुन मृत्यु छ नि त्यसलाई हेर्दा चाहिँ रेसियोमा कम देखिन्छ अरू ठाउँहरूभन्दा, होइन। अब त्यो हिसाबले चाहिँ हामीले के भन्न सक्छौँ भन्दाखेरि धेरै कम लागतमा धेरै कम इफर्टमा हाम्रा घरहरूलाई चाहिँ प्रबलीकरण गर्न सक्ने अवस्था चाहिँ छ।
भत्काउने या प्रबलीकरणको खर्चको चाहिँ विधि अथवा मापदण्ड अथवा केही हेर्ने अनुपात छ होला?
अब यस्तो छ, हेर्नुहोस्, हाम्रा जस्तो घरहरू, जस्तो ढुङ्गा माटोको घर भन्नुहोस् न, होइन, अथवा काठमाडौँको सिमेन्टी कङ्क्रिटकै घर भन्नुहोस्, भत्काउनु भएपछि त्यसलाई बनाउनलाई जति खर्च लाग्थ्यो नि त्यो सुन्न आउने होइन र, अनि फेरि बनाउनु पर्यो भन्दाखेरि त
दुई गुणा
त कम्तीमा हुने भयो, होइन, अझ अब अहिले सामानहरू चाहिँ महँगो छ भन्दाखेरि अल त्यो महँगो हुने भयो। नयाँ बनाउँदाखेरि त सबै सामान नयाँ चाहियो नि, तर प्रबलीकरण गर्दाखेरि के हुने भयो, जे जति त्यहाँ छ त्यो सबैलाई तपाईँले प्रयोग गर्न सक्यो, त्यसलाई केही गर्नु परेन, त्यसमा थप्ने मात्रै हो, भन्दा थप्नेको मात्रै कस्ट हो नि त, तर त्यो बलियो त हुने हो। त्यो भएकोले भत्काउनु पर्छ भन्ने होइन, अझ हामी जस्तो गरिब मुलुकमा भत्काएर बनाउन हामी सक्दैनौँ। त्यो भएकोले पनि मैले अघिदेखि भनेको यो सामान्य मिनिमम इन्टरभेन्सनमा हामीले खोज्नु पर्यो त्यसको इन्टरभेन्सनको तरिका, होइन, र सबै घरहरूलाई हामीले बलियो चाहिँ के गर्नु पर्यो त बनाउनु पर्यो। अनि अर्को चाहिँ तपाईँले अनुपातको कुरा गर्नुभयो, अनुपातमा चाहिँ के भन्छ त भन्दाखेरि सब अब कुनै घर छ, होइन, त्यो घरलाई हामीले चाहिँ एनालाइसिस गऱ्यौँ भनौँ न, कति प्रबलीकरण गऱ्यौँ भनेर हेऱ्यौँ, अनि त्यो प्रबलीकरण गर्दाखेरि चाहिँ सपोज त्यो घर अहिले बनाउँदा भन्दा चाहिँ 30-40% त्यो प्रबलीकरण हुन्छ भने चाहिँ प्रबलीकरण गर्ने, त्योभन्दा बढी हुन्छ भने चाहिँ भत्काएर बनाउने भन्ने एउटा चाहिँ यो चाहिँ विश्वव्यापी मान्यता हो। हाम्रो कन्टेक्स्टमा चाहिँ त्योभन्दा अलिक बढी गएर पनि हामी गर्न सक्छौँ, किन भन्दाखेरि हाम्रो अफोर्डेबिलिटी त कम छ नि त। त्यसकारणले मेरो चाहिँ भनाइ के छ भन्दाखेरि भत्काएर बनाउन हामीमा सामर्थ्य छैन। जस्तो अहिले भनौँ न, 8,00,000 घर बनाउन सकेका छैनौँ, त्यत्रो चाहिँ मान्छेहरू आए, त्यत्रो प्रविधि आएर त्यत्रो पैसा आयो, होइन र, भूकम्पले भत्काएको घर त अहिलेसम्म बन्दैछ, होइन, बनिरहेको छैन, बनिरहेछौँ भने अब तपाईँ 47,00,000 घरको कुरा गरिरहेछौँ हामीले, होइन, त्यो भएकोले त्यो भत्काएर नयाँ बनाउने भनेको त त्यो त असम्भवै हो। त्यस कारण त्यसैमा हामीले खोज्नु पर्यो, त्यसैलाई बलियो बनाउनु पर्यो, त्यही चाहिँ बेटर सोल्युसन हुन्छ।
हामीसँग प्राध्यापक डाक्टर हरिदर्शन श्रेष्ठ हुनुहुन्छ र हामीले प्रबलीकरणको खर्च लागतको पनि कुरा जोड्यौं। प्राविधिक या दक्ष कामदार प्रबलीकरणमा चाहिने नेपालमा छन् त?
नेपालमा छन्, होइन, यस्तो यो प्रबलीकरण भनेको चाहिँ अब हाम्रो लागि चाहिँ नितान्त नयाँ खालको हो। यो भूकम्प आएपछि अलिकति यो वृहत भयो, त्योभन्दा पहिले त यो त्यति वृहत पनि थिएन, होइन, त्यो भएकोले अब दक्ष बनाएर चाहिँ के भन्दा जति पनि प्र्याक्टिसनर इन्जिनियरहरू हुन्छ नि उनीहरूले मिनिमम ट्रेनिङ अथवा नलेज उसलाई चाहिँ दियो भने उसले यो कामहरू गर्न सक्छ। त्यसकारणले यसमा क्षमताको हिसाबले चाहिँ हामीलाई समस्या हुँदैन, किन भन्दाखेरि यो इन्जिनियरिङभित्रकै एउटा विधा हो, नयाँ घर बनाउने जस्तै कन्सेप्ट हो यो। खालि के त भन्दाखेरि यसको चाहिँ अलिकति प्र्याक्टिकल चिज अथवा यसलाई चाहिँ इन्टरप्रेट गर्न सक्ने क्षमता हुनु पर्यो, अनि त्यति चाहिँ हामीले सिकाउन सक्यौँ भने यो समस्या हुँदैन। र अब बनाउनेमा पनि मिस्त्रीकै कुरा गर्दा पनि, मिस्त्रीकै तपाईँले कुरा गर्नुभयो भने पनि मिस्त्रीले घर त बनाइरहेछ, होइन, उसलाई सामान थाहा छ कसरी बनाउनु पर्छ, सबै चिज त थाहा छ भने यसमा चाहिँ के हुन्छ त भन्दाखेरि, अब घर बनाएको जस्तो जग हालेर गाह्रो बनाएर ट्र्याक ट्र्याक आफ्नो एउटा सिक्वेन्समा जाएन, यसमा चाहिँ बलियो बनाउने, त्यो भएकोले त्योभन्दा यो चाहिँ अलिकति टेडियस हुन्छ, अलिक टाइम बढी लिने होइन, अलिकति तपाईँले बुद्धि ख्याउनु पर्ने चाहिँ हुन्छ, तर त्यो भनेको मिनिमम हामीले उसलाई चाहिँ क्यापासिटी बिल्ड गऱ्यौँ भने त्यो सम्भावना छ। किन भन्दाखेरि हाम्रा मान्छेहरूले अर्थक्वेक रेजिस्टेन्स कन्स्ट्रक्सन अझ भूकम्पपछि त सबै धेरै जसो कामदारहरूले त्यो ट्रेनिङ लिएको छ।
संस्थाहरू अथवा सरकारी पहलबाट चाहिँ त्यो अझै पनि गर्न सकेको चाहिँ देखिँदैन अथवा हुँदाहुँदै पनि बाहिर जानकारीमा नआएको हो कि?
होइन, अब यस्तो छ, जस्तो चाहिँ यो 2013 होइन हामीले यो युएनडिपीको सहयोगबाट हामीले नेपाल सरकारको लागि यो सेस्मिक रेट्रोफिटिङ गाइडलाइन भनेर चाहिँ त्यसको तीनवटा, एउटा चाहिँ अघि मैले भने जस्तो बिम र पिलर कङ्क्रिट र डन्डीवाला घरलाई, अनि त्यसपछि यो सिमेन्ट मसलाको रूपमा युज गरेर ढुङ्गा र इँटाको घरलाई, र अर्को चाहिँ ढुङ्गा माटो अथवा नपोलेको इँटा माटो माटोको जोडाइको लागि हामीले बनाएको छौँ होइन। त्यो भएकोले गभर्मेन्टले यसको आवश्यकता देखेरै त्यो गाइडलाइन चाहिँ आयो, तर त्यसलाई हामीले विस्तृतीकरण चाहिँ गर्न सकेनौँ होइन। अनि भूकम्पपछि अलिकति यसको महत्त्व बढ्यो, तर अब तर प्रायोरिटी भनौँ न अब 800,000 घरकै प्रायोरिटी छ होइन। त्यो भएकोले यो रेट्रोफिटिङतिर चाहिँ जति हुनुपर्ने त्यो रूपमा भएको छैन, तर मेरो भनाइ चाहिँ के त भन्दाखेरि नयाँ घरभन्दा नयाँ घर त कति बन्छ होइन, वर्षको कति बन्दा, तर पुरानो त 47,00,000 घर छ नि त। त्यो भएकोले यो त्यति महत्त्वपूर्ण छ र यसमा राज्यले अथवा हामी सबैले विचार पुर्याएर यसको निकास निकाल्न चाहिँ जरुरी छ।
उहाँ हुनुहुन्थ्यो पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डाक्टर हरिदर्शन श्रेष्ठ। घर तथा भवनको प्रबलीकरणका विधि, प्रक्रिया र लाग्ने खर्चबारे जानकारी दिनुहुँदै कार्यक्रमको अन्त्यमा यसै हप्ता भएका पुनर्निर्माण सम्बन्धी केही गतिविधि। वीर अस्पताल र परोपकार प्रसूति गृहको भवन पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 2072 साल वैशाखको भूकम्पबाट क्षति पुगेको थापाथली स्थित परोपकार प्रसूति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। एक महिनाभित्रमा दुवै भवन सञ्चालनमा ल्याइनेछ। प्रसूति गृहको अत्याधुनिक मुख्य भवनमा 192 शैय्या छन्। भवन पुनर्निर्माण कार्य सकिएको र आन्तरिक रूपमा संरचना मिलाउने काम भइरहेको प्रसूति गृहका प्रशासक रानु थापाले बताउनुभयो। त्यस्तै वीर अस्पतालको भवनमा भने 94 शैय्या छन्। वीर अस्पतालका निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरीले भवनको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। पुनर्निर्माण भइरहेका दुवै अस्पतालको निरीक्षणपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले भूकम्पपछिको पुनर्निर्माणमा अवलम्बन गरिएको अझ राम्रो र बलियोको अवधारणा अनुसार स्वास्थ्य संस्थाहरूको पुनर्निर्माण भइरहेको बताउनुभयो। प्रसूति गृह र वीर अस्पताल पुनर्निर्माणको लागत 2,10,00,000,000 रूपैयाँ छ। तपाईँ उज्यालो रेडियो नेटवर्क मार्फत देशभरि र उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम 1156 सुनिरहनु भएको छ। तपाईँले भूकम्पपछिको पुनर्निर्माणका क्रममा भोग्नु परेका कुनै समस्या वा गुनासो भए हाम्रो आइभीआर नम्बर 01-5555-192 आफ्ना विचार रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँका समस्या र जिज्ञासाको जवाब हामी सम्बन्धित निकायबाट खोज्ने प्रयत्न पनि गर्नेछौ। त्यस्तै कार्यक्रमका विषयमा तपाईँका विचार तथा सल्लाह सुझाव भए उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि राख्न सक्नुहुन्छ। अर्को बिहिबार बेलुका 5 बजेको नेपाल खबरपछि पुनर्निर्माणसँग सम्बन्धित विभिन्न सामग्री सहित हाम्रो भेट हुने नै छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।